विश्लेषण र विचार शुक्लफाटा समाचार शुक्लफाटा क्षेत्रीय समाचारमा तपाईलाई स्वागत छ। ओम प्रकाश पाण्डेको नमस्कार। शुक्लफाटा एफएम 90.4 मेगाहर्ज, बारासिङ्गा एफएम 102.2, बझाङको सयपाल एफएम 100.6, बझाङकै सेती सामुदायिक एफएम 93.6 र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्रो वाइलेप्सबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचारमा आज हामी प्रस्तुत गर्छौँ। प्रदेश नम्बर 7 आफ्ना नीति तथा कार्यक्रम सार्वजनिक गर्यो। 7 नम्बर प्रदेशको राजधानी बनाउने विषयमा दलहरूबीच मोटामोटी सहमति। बझाङको सुरमा गाउँपालिकाद्वारा गाउँपालिका क्षेत्रभित्र यासा सङ्कलन गर्न रोक। हाइटेन्सन लाइन मुनि बैतडीका 4 गाउँपालिकाका बस्ती जोखिममा। प्रतिशतको आधारमा पार्टी एकता नहुने माओवादी केन्द्र, माओवादी नेता श्रेष्ठको भनाई। कर्णाली प्रदेशको श्रम दिवस सरसफाइमा सरकार जुट्यो। र आइपिएल क्रिकेटमा आज चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन बिच प्रतिस्पर्धा हुने।
स्टाफ नर्स, एचए, फार्मेसी, ओभरसियर, सिएमए आदि प्राविधिक विषय पढ्न चाहने एसईई दिएका विद्यार्थीहरूका लागि अत्यन्त जरुरी सूचना।
विगत वर्षहरूको विशेष सफलतापछि यस वर्ष पनि यसै क्षेत्रमा लामो समयदेखि संलग्न अनुभवी प्राध्यापकहरूद्वारा प्रवेश परीक्षा तयारी कक्षा इन्ट्रान्स प्रिपरेसन क्लासहरू सञ्चालन भइरहेकाले स्टाफ नर्स, एचए, फार्मेसी, ल्याब टेक्निसियन, ओभरसियर, सब ओभरसियर, सिएमए, अनमी, अमिन, जेटिए, आईएससीएजी, प्लस टू साइन्स आदि प्राविधिक विषय पढ्न चाहने माध्यमिक शिक्षा परीक्षा एसईई दिएका विद्यार्थीहरूले तुरन्त सम्पर्क राख्नुहोला।
नयाँ समूहका कक्षा सञ्चालन यही वैशाख 16 गतेदेखि।
सम्पर्क फार्मिस्ट स्कुल अफ मेडिसिन तथा सेती महाकाली नर्सिङ क्याम्पस, हासी महेन्द्र नगर।
सम्पर्क नम्बर 0995251113, मोबाइल 9848723916, 9812782002।
अब समाचार क्रम विस्तारमा। प्रदेश नम्बर 7 आफ्ना नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश नम्बर 7 नीति तथा कार्यक्रममा कृषि, पर्यटन, विभिन्न विधेयकको अन्त्य र शिक्षा तथा स्वास्थ्यलाई मुख्य प्राथमिकतामा दिइएको छ। प्रदेश प्रमुख मोहनराज मल्लले सार्वजनिक गर्नुभएको कार्यक्रममा मौसम सुहाउँदो खेती, माटो सुहाउँदो उत्पादन, उत्पादन अनुसारको बजार भन्ने नारासहित अनुत्पादक कृषि क्षेत्रलाई आधुनिकीकरण गर्ने, एक घर एक खाता कार्यक्रम सञ्चालन गर्ने, मुख्यमन्त्री विपद राहत कोष स्थापना, गुनासो सुनवाई र सम्बोधनका लागि सबै मन्त्रालयमा टोल फ्री नम्बरको व्यवस्था गर्ने र हेलो सिएमए कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ। प्रदेश प्रमुख मोहनराज मल्लले सार्वजनिक गर्नुभएको प्रदेश नम्बर 7 नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, यातायात, पर्यटन विकास, उद्योग, ऊर्जा एवं पूर्वाधार विकासलाई पनि मुख्य प्राथमिकतामा राखिएको छ। युवालाई रोजगारीको सिर्जना गर्न अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना छनौट गरी कानून निर्माण गर्ने गरी 7 नम्बर प्रदेशको नीति तथा कार्यक्रममा समेटिएको छ। सबैभन्दा बढी जातीय भेदभाव र रूढिवादी परम्परा गाजिएको छुवाछुत, छाउपडी, बोक्सी, लैङ्गिक हिंसा घटाउन स्थानीय तहका जनप्रतिनिधिको नेतृत्वमा गाउँ शहरमा सामाजिक रूपान्तरण अभियान चलाइने र चेलीबेटी, बालबालिका बेचबिखन, मानव ओसार पसार रोक्न विशेष कार्यक्रम ल्याउने 7 नम्बर प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। प्रदेश सभाका सांसद कृष्णराज सुवेदीले 7 नम्बर प्रदेशको राजधानी बनाउने विषयमा दलहरूबीच मोटामोटी सहमति भइसकेको बताउनु भएको छ। आज अत्तयामा आयोजित भेटरान क्रिकेट प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले उक्त कुराको खुलासा गर्नुभएको हो। राजधानी अत्तयामै बन्नेमा कुनै विवाद नरहेको उहाँले बताउनुभयो। नामको विषयमा पनि खासै विवाद नरहेको जानकारी दिँदै उहाँले 7 नम्बर प्रदेशको केन्द्र अत्तरिया नै भएकोले राजधानीको लागि सार्वजनिक जग्गा दिन यहाँका नागरिक तयार हुनुपर्ने बताउनु भएको छ। प्रदेश सभाका सांसद सुवेदीले सरकार र सदनले प्रदेशको कानून बनाउने कार्यलाई अगाडि बढाएको जानकारी समेत दिनुभयो। अहिले आएको बजेट आंशिक मात्रै भएकाले अब आउने बजेटमा यस क्षेत्रका समग्र योजनाहरूलाई पार्ने गरी आफूले कार्य गरिरहेको उहाँले बताउनु भएको छ। सांसद सुवेदीले अत्तरिया क्षेत्रमा पछिल्ला केही वर्षमा खेलकुदका कार्यक्रम तीव्र हुने गरेकाले व्यवस्थित रङ्गशाला निर्माणको लागि आफूले पहल गर्ने समेत जानकारी दिनुभयो। बझाङ जिल्लाको उत्तरी भेगमा पर्ने सुरमा गाउँपालिकाले आफ्नो गाउँपालिका क्षेत्रभित्र यार्सा गुम्बा पाउन छोडेपछि यार्सा सङ्कलन गर्न रोक लगाएको छ। लेकमा मानिसहरूको अत्यधिक चाप भएका कारण यार्सा गुम्बाको टुसा आउने बित्तिकै खुट्टाले कुल्चिने हुँदा यार्सा कम पाउन थालेको भन्दै स्थानीयले 15 दिनसम्म यार्सा सङ्कलनमा रोक लगाउने निर्णय गरेको हो। सुरमा क्षेत्रभित्रका बिरु, सुनिपाटन, तपोवन, सुरमा सरोवर, ताल क्षेत्रका लेकहरूमा यार्सा गुम्बा टिप्न रोक लगाएको स्थानीय सुरबहादुर बोहराले जानकारी दिनुभयो। जिल्लामा वर्षनी यार्सा सङ्कलनमा कमी देखिएको जिल्ला वन कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ। यार्सा गुम्बा कम पाउन थालेपछि स्थानीय र गाउँपालिकाको निर्णय अनुसार केही समय यार्सा सङ्कलनमा रोक लगाई महिनाको यार्सा सङ्कलनमा रोक लगाइएको सुरमा गाउँपालिकाका टोप बहादुर बोहराले जानकारी दिनुभयो। 15 दिनपछि सम्पूर्णलाई यार्सा सङ्कलन गर्न लेकतिर पठाइने उहाँको भनाइरहेको छ। वैशाख 22 गते हुने कैलाली उद्योग वाणिज्य संघको निर्वाचनका लागि पुष्पराज कुँवर र रूपेश स्वार नेतृत्वको अलग अलग प्यानलले आफ्नो प्रचार प्रसारलाई तीव्र पारेका छन्। हिजो दुवै प्यानलको तर्फबाट 18 पदका लागि एक स्वतन्त्र, सात पदाधिकारी र 11-11 जना सदस्य गरी 37 जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन संयोजक राजेन्द्र वीरचन्दले जानकारी दिनुभयो। वर्तमान कोषाध्यक्ष पुष्पराज कुँवर नेतृत्वको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा पुष्कर ओझा, उपाध्यक्ष वाणिज्यमा गगन केसी, उपाध्यक्ष वस्तुगतमा शिवराज कुँवर, महासचिवमा ओम विष्ट, सचिवमा शिवराज पनेरू र कोषाध्यक्षमा दिनेश लम्सालले उम्मेदवारी दर्ता गराएका छन्। यस्तै वर्तमान महासचिव रहेका रूपेश स्वारको नेतृत्वमा रहेको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा गजराज पाण्डेय, वस्तुगत उपाध्यक्षमा टेकबहादुर खड्का, वाणिज्य अध्यक्षमा अनिल भुजानिया, महासचिवमा सुरेश पाण्डेय, सचिवमा सुजित शर्मा र कोषाध्यक्षमा भीमराज ओझा अब्बुले उम्मेदवारी दर्ता गराएका छन्। दुवै प्यानलले आफ्नो जितको दावी गर्दै उद्योगी व्यापारीलाई आफ्नो पक्षमा पार्न विभिन्न चुनावी एजेन्डा समेत अगाडि सारेका छन्। चुनावको बेला आफैले पैसा हालेर नक्कली सदस्यता वितरण गरेको आरोप दुवै प्यानललाई लागेको छ। कैलाली उद्योग वाणिज्य संघका 6002 साधारण सदस्य रहेका छन्। प्रदेश नम्बर 7 ल्याउने बजेटले कस्ता कुराहरूलाई समेट्दा ठिक होला भन्ने विषयमा विश्लेषक ऐनबहादुर सिंहको विश्लेषण सहकर्मी विजयालक्ष्मी गुरुङबाट।
संविधान सभाद्वारा 2072 साल असोज 3 गतेका दिन जारी गरिएको नयाँ संविधानसँगै नेपाल गणतन्त्रात्मक धर्मनिरीक्षेप संघीय राज्यमा रूपान्तरण भएको छ। तदनुसार संघ, प्रदेश र स्थानीय तहका निर्वाचनहरू सम्पन्न भएका छन्। सबै तहका सरकार गठन पनि भएका छन्। अब सबैको ध्यान विकासमा केन्द्रित हुन थालेको छ। सबै प्रादेशिक सरकारहरूको आफ्नो प्रदेशलाई अग्रतम पंक्तिमा उभ्याउने वचनबद्ध र प्रतिबद्धताको लहर चलेको छ। तद अनुरूप बजेट निर्माण गर्ने प्रक्रिया पनि प्रारम्भ भएको छ। त्यसैले बजेट कस्तो हुनु पर्ला भन्ने चर्चा र चासोले तातो रूप लिने नै भयो। नेपाल भौगोलिक रूपमा सानै मुलुक भएर पनि यति खर्चिलो संघीय संरचना किन चाहियो भन्ने प्रश्न पनि उठेकै छ। अनि संघीयताको पक्षमा दिएका तर्कहरूमा प्रधान तर्क बजेटकै हो। एकात्मक राज्य अन्तर्गत सरकारले बजेट तर्जुमा गर्दा देशका पिछडिएका दराजका विपन्न भूभाग र त्यहाँका विपन्न समुदायको हित र समृद्धिका लागि सधैँ व्यवस्था गरिरह्यो। फलस्वरूप क्षेत्रगत र समुदायगत असमानताको खाडल पुरिनुको साटो झनझन फराकिलो हुँदै गयो। मुलुकको विविध स्वरूपको चारित्रिक भेद र भिन्नतालाई समेट्न सकेन। दुर्गम क्षेत्रहरूमा स्थित प्राकृतिक स्रोत र साधनहरूलाई परिचालन गर्न सकेन। मानवीय साधनहरूलाई उपयोग गर्न सकेन। बजेट कार्यान्वयन गर्ने प्रशासनिक यन्त्रलाई गतिशील र प्रभावकारी तुल्याउन सकेन। परिणाम स्वरूप विनियोजित बजेट पनि आर्थिक वर्ष भित्रै खर्च गर्न नसकिएर केही रकम फ्रिज भयो भने केही रकम काम सम्पन्न नगरिकनै नक्कली बिल भरपाई तयार गरेर फर्च्योट गर्ने काम भयो। त्यसैले संहिताको खाँचो पर्यो। अब प्रश्न फेरि उठ्छ, यी नवगठित प्रादेशिक र स्थानीय तहले त्यो अपेक्षा पूरा गर्न सक्लान्? अहिले नै संघको बादल पनि नउठाउँ, केही सकारात्मक पाटोका सम्बन्धमा चर्चा गरौं। भौगोलिक दूरता, नेतृत्वको कमजोरी लगायत अनेक थरी कारणबाट त्यस बेला सुदूरपश्चिम भनिने कर्णाली वारीको 7 नम्बर प्रदेश मानव विकास तथ्याङ्कमा हेर्दा सबै क्षेत्रमा पछाडि नै छ। तर संरचना र संसाधनको दृष्टिबाट भने पछाडि छैन। तराई, पहाड र हिमाल सबै भूभाग समेटेको यो प्रदेश निकै सम्पन्न छ। दक्षिण पश्चिममा भारत र उत्तरमा चीन रहेको यो प्रदेशका विकासका सम्भावनाहरू निकै फराकिला। यो अवसरको फाइदा उठाउन सक्नु नै प्रदेश र स्थानीय सरकारको प्रमुख चुनौती हो। बजेट नै आर्थिक विकासको प्रमुख उपकरण हो। यसको न्यायचित र वैज्ञानिक तर्जुमा र सफल एवं सबल कार्यान्वयनमै प्रगतिको रफ्तार भर पर्छ। हचुवाको र लहरको भरमा विकासका परियोजनाहरू तर्जुमा गर्ने र पछि अपुर र अधुरै छोड्दै जाने हो भने पुरानै गतिको हुन्छ। व्यापक सर्वेक्षण र वस्तुगत तथ्याङ्कको आधारमा जनचाहना अनुरूप का विकासका परियोजनाहरू चयन गर्ने र तिनको कार्यान्वयनमा जनताको अधिकतम सहभागिता र अपनत्व सिर्जना गर्ने हो भने विकासको गति निश्चय नै तीव्र बन्छ। अनि विकास भनेको खालि भौतिक परियोजनाहरूको तर्जुमा र कार्यान्वयन मात्र होइन, मानवीय संसाधन विकासलाई उच्च प्राथमिकता दिनुपर्छ। सभ्य, शिक्षित, स्वास्थ्य र सुसंस्कृत समाजको निर्माण हाम्रो पहिलो आवश्यकता हो। त्यसैले बजेट तर्जुमा गर्दा यो पक्षलाई अवहेलना गर्नु हुँदैन, विकास मान्छेका लागि हो, मान्छे विकासका लागि होइन। खरो लोकतान्त्रिक मूल्य र मान्यतालाई सम्वर्धन र सम्भरण गर्ने ध्येय पनि बजेटको हो। त्यसैले हिमाल पहाड र तराईको समानुपातिक भौतिक उन्नतिका साथै त्यहाँका बासिन्दाहरूको सामाजिक र भावनात्मक एकत्वलाई प्रोत्साहित गर्ने दूरदृष्टि बजेट तर्जुमाकारले राख्नै पर्छ।
समाचारमा अब पालो भएको छ श्रोता विचारको। प्रदेश नम्बर 7 को विकासका लागि ल्याइने बजेटले के कुरामा बढी जोड दिनु पर्ला भनेर आज हामीले तपाईँको विचार बुझेका छौँ। सुनौ श्रोता विचार।
जानकी चौधरी, यो 7 नम्बर प्रदेशको लागि बजेट पुलहरू ठाउँ ठाउँमा, अनि अहिले पनि ग्राइभिङ रोडहरू छ, गाउँभित्र सडक सानो सानो छ, उसलाई चौडा बनाएर यातायात सुविधा होस्। रोड भन्दैमा चाहिँ 4 फिटे 5 फिटले हुँदैन, कलभर्ट हाल्नलाई, नाली निकाल्नलाई, त्योपट्टि बढी ध्यान दिनु पऱ्यो। स्वास्थ्यपट्टि पनि बढी ध्यान दिनु पऱ्यो। हाम्रो निम्न वर्गको व्यक्तिहरू छन्, औषधि पाउँदैनन्, इलाज गर्नलाई धेरै गाह्रो हुन्छ, त्यसको लागि बजेट अलग अलि बढी छुट्याउनु पऱ्यो। अब आउने बजेटमा त्यो ध्यान दिनु पऱ्यो। बजेट माग्ने तर काम नलगाइकन फिर्ता हुन्छ र ठाउँमा पुग्दैन, त्यो चाहिँ ठाउँमा पुगाउनलाई चुनेर ल्याएछौँ, त्यो व्यक्तिहरूले ठाउँ ठाउँमा गएर जानकारी गराउनु पऱ्यो।
माधव प्रसाद जोशी हो। बजेट आउनु त स्वाभाविक हो, बजेट अब सबै ठाउँमा त हाम्रो विकासमा सबैलाई सुहाउँदो किसिमले कार्यान्वयन हुनु पर्यो। बजेट आउनु ठुलो कुरो होइन, बजेट आएपछि त्यो सही ठाउँमा सदुपयोग हुनु राम्रो हो। सदुपयोग भयो भने भोलि जनताले केही महसुस गरून् र बजेट आएको थियो यो यो ठाउँमा काममा भयो भन्ने जनताले बुझुन् भन्ने उद्देश्यले बजेट कार्यान्वयन हुनुपर्छ भन्ने
हो मेरो। बजेट त आउनु राम्रै हो, बाटो नभएको ठाउँमा बाटो कलपट, त्यहाँ कलपट हुनु पर्यो, चाहिँ पुल गराइबेल निम्न वर्गलाई चाहिँ हित हुने गरी चाहिँ बजेट सञ्चालन हुनु पर्यो।
दिनुभन्दा सर्वप्रथममा त्यो बाटोघाटो मान्छेलाई, केटाकेटीलाई स्कुल जानलाई असुविधा, हिँड्नलाई असुविधा, सरकारले यो वातावरण राम्रो गरी गरेपछि, यो सरकार गर्यो भनेपछि गरिबले पनि खुसी हुन्छन्। अब यो गरौँला भन्छ, कब गर्ने हुन् कब गर्ने हुन्, गर्ने हुन् कि होइन, गर्छौँ मात्रै भन्छन्।
बाटोघाटोमा सबभन्दा पहिला ध्यान दिनुपर्छ, जनसङ्ख्या आधारमा चाहिँ जति विकासको बजेटहरू छुट्याउनुपर्छ र आवश्यकता र अति आवश्यकता हेरेर छुट्याउनुपर्छ। स्वास्थ्यमा पनि ध्यान दिनुपर्छ जस्तो लागेको छ।
घटना विश्लेषण र विचार शुक्लफाटा समाचार। तपाईँ अहिले शुक्लफाटा एफएम 99.4 मेगाहर्ज, बारसिंगा एफएम 102.2, बझाङको सैपाल एफएम 100.6, बझाङकै सेती सामुदायिक एफएम 93.6 र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र वाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ विश्रामको, विश्रामपछि पुनः आउनेछौँ।
घरमा सधैँ हुन्थ्यो खचखच परिरहन्थ्यो खटपट, जब सुने सिजी भए पनि बिजी, किन गए हतपत, किनि ल्याए झटपट, सिजीले दिएको छ गनेर खटखट।
नयाँ वर्ष 2075 को शुभ अवसरमा नेपालकै सबैभन्दा ठुलो इलेक्ट्रोनिक्स ब्रान्ड सिजी का विभिन्न सामानहरू खरिद गर्नुहोस् र योजना अनुरूप 20% नगद छुट साथै पक्का उपहारहरू तुरुन्तै पाउनुहोस्। एलईडी टिभीमा 3 वर्षको वारेन्टी, साथै रेफ्रिजरेटरको कम्प्रेसरमा 60 महिनाको वारेन्टी र वासिङ मेसिनको मोटर्समा 10 वर्षको वारेन्टी। सिजी, इन्सपायरिंग लाइफ।
गजबको तयारी चौचौ, स्वाद र स्वास्थ्य दुवै गजबको,
टेस्ट गजबको, हेल्थ गजबको,
गजबको तयारी चौचौ, सबै मिली खाऊ, गजबको तयारी चौचौ। 20% एक्स्ट्रा तर मूल्य उही, सिद्धिविनायक स्न्याक्स एन्ड नुडल्स प्राइभेट लिमिटेडद्वारा उत्पादित।
अत्याधुनिक मेसिनबाट आफ्नै उद्योगमा तयार पारिएका सबै प्रकारका कापीहरू र कागजहरूको सदैव प्रयोग गरौँ, स्वदेशी उत्पादनलाई प्रोत्साहन गरौँ।
सस्तो, सुलभ र होलसेल दर रेटमा कपी वा कागज खोज्न परेमा अब धेरै ठाउँ भौतारिनु पर्दैन, अत्तरियामा रहेको नेपाल कापी उद्योगमा गए पुगिहाल्छ। साथै हाम्रो यहाँ कागज कटिङ गर्ने मेसिनको धार लगाउने व्यवस्था समेत गरिएको छ।
सम्पर्क नेपाल कापी उद्योग, गोदावरी नगरपालिका 2 पहाड रोड, अत्तरिया कैलाली, रिङ रोड भित्र गोदावरी एफएमबाट 100 मिटर पूर्वपट्टि। प्रोप्राइटर अनिरुद्र जोशी। सम्पर्क मोबाइल 9858714484, 9815663733।
नाक कान घाटी रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
डाक्टर भुवन राज पाण्डे MBBS MS ENT सर्जन वरिष्ठ नाक कान घाटी तथा थायराइड रोग विशेषज्ञ। डाक्टर आउने मिति यही वैशाख 15, 16, 17 र 18 गते।
डाक्टर ज्ञान प्रकाश भट्ट MBBS MD मेडिसिन वरिष्ठ पेट छाती मुटु सुगर तथा नशा रोग विशेषज्ञ। डाक्टर आउने मिति प्रत्येक दिन।
सम्पर्क स्थान आनन्द पोलिक्लिनिक अर्थात कञ्चन प्रयोगशाला सेवा गली नम्बर 3। सम्पर्क फोन 0995227774 मोबाइल 9858750774।
मुन्धरीको सपनामी भागुको तगारो
नाना कुरामी नखरा आरे त कति नै सोइनु।
हाय कब होली भने यो भागुले कुरडी बुझ्जे।
हर्सुको आत्मीयता
लौ यमी के राखेकी छु यो पनि सँगै लैजाऊ। धनगढी पुगेपछि मात्र खुल्या।
छविको अपमान
तँलाई फोन नगरै भनेपछ नै लाग्गु।
जो समाजको अगुवा उही छ बाधक।
आजीलाई किशोरी छाउ गोठमी मारिनु हामीलाई लाज मान्नु पर्ने विषय
हो कि हिम्मत सर भर्ती भाषण नगरेलै हुने हो।
गीतुका प्रेममी गजेन्द्रको जवाफ
मन मिली मात्र प्रेम कहाँ सफल हुन हगी।
सिधै तुई मलाई मन नै पढी भन न।
त्यो सोच राउँडो रे
झिक्कै कथा बोक्याको एकै छ ठाउँ।
हाम सबैको साझा लेकम गाउँ
रेडियो श्रृङ्खला भनी छ नामा।
सधैँका छन्चरबार बसाइतिक 5:30 बजे रे पुनः प्रसारण सधैँका आइतबार प्रभातक 7:30 बजे।
भन्सिनामा परिवारकै स्वास्थ्यका लागि।
विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी खबर। चमेडिया जलविद्युतको 132 केभी हाई टेन्सन लाइनले बैतडीका 4 गाउँपालिकाका दर्जनौ बस्ती जोखिममा परेका छन्। 30 मेगावाट क्षमताको जलविद्युतको लाइन विस्तार गर्दा बस्तीमाथिबाट तारलाई जाँदा बस्ती जोखिममा परेको हो। बस्तीमाथि हाई टेन्सन लाइन भए पनि गाउँमा भने विद्युत दिइएको छैन। चमेलिया जलविद्युतको 30 मेगावाट बिजुली दारचुराको शिखरबाट बैतडीको डिलासैनी गाउँपालिका दोगडाकेदार गाउँपालिका सुनरिया गाउँपालिका र पाटन नगरपालिकाका दर्जनौ बस्तीमाथि उच्च भोल्टेजको करेन्ट प्रवाह हुँदा बस्ती जोखिममा परेका हुन्। उच्च भोल्टेजको करेन्ट प्रवाह हुँदा तारमुनिको बस्तीमा बसेका गर्भवती महिला दीर्घरोगी र बालबालिकामा यसले असर पुर्याउने समेत स्थानीयवासी अनभिज्ञ रहेको पाइएको छ। विद्युत विस्तार गर्दा पोल गाडिएको जग्गाको 1 लाखदेखि 2 लाखसम्म मुआब्जा दिएर तार तानिए पनि मुआब्जा लिनेहरूले बस्ती सारेका छैनन्। बस्ती नसार्दा यसले जोखिम निम्तन सक्ने विद्युत प्राधिकरण बैतडी शाखाका प्राविधिक महानन्द भट्टले बताउनुभयो। चमेलिया जलविद्युत आयोजनाले लाइन विस्तार गर्दा स्थानीय ठाउँमा बस्तीमा विद्युत समेत नदिएर सिधै कैलाली लगिएको स्थानीयको आरोप रहेको छ। त्यसमाथि हाई टेन्सन लाइनले थप जोखिम बढाएको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताउनुभयो। अछामको मङ्गलसेन नगरपालिकामा हिजो परेको चट्याङ लागेर 7 घाइते भएका छन्। असिना पानीसँगै परेको चट्याङ लागेर नगरपालिका 5 मनिषा भाट लगायत 7 घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार घाइते 7 1 उपचार भइरहेको छ भने 6 उपचारपछि घर फर्किएका छन्। यस्तै चौरपाटी गाउँपालिकामा 1 सिउँडीको छरी खोलामा आएको बाढीले बाख्रा तथा अन्य पशुहरूमा समेत असर पारेको छ। सडक विस्तारको क्रममा वर्षौँदेखि सडक अतिक्रमण गरी अन्तरिया बजार छेउछाउमा बसेका खोका छाप्राहरूलाई भोलिसम्म हट्न सडक विभागले समय दिएपछि व्यवसायीहरू आन्दोलित बनेका छन्। उनीहरूले आफूहरूको व्यवस्थापन गरेपछि मात्रै त्यहाँबाट हट्ने जनाएका हुन्। आज अन्तरियामा खोका छाप्रा व्यवसायीहरूले एक भेलाको आयोजना गरी र्याली निकालेर विरोध समेत जनाएका छन्। आफ्नो आन्दोलनलाई जारी राख्न नन्दसिंह विष्टको संयोजकत्वमा 9 आन्दोलन समिति बनाइएको छ। उनीहरूले स्थानीय जनप्रतिनिधिहरूले समेत आफूहरूलाई अन्याय गरेको आरोप लगाएका छन्। जनप्रतिनिधिले निर्वाचनको बेला भोट माग्न आफूहरूको व्यवस्थापनको आश्वासन दिएको तर अहिले बाचा विपरीत काम गर्न थालेको उनीहरूको गुनासो रहेको छ। सडक विभागले हिजो नै खोका छाप्रा हटाउने भने पनि व्यवसायीहरू आफूहरूको सामान सुरक्षित राख्नको लागि केही दिनको समय मागेपछि भोलिसम्मको समय दिइएको हो। यसअघि पटक पटक खोका छाप्रा हटाउन प्रयास गरिए पनि खोका छाप्रा व्यवसायीहरूले नमान्दा ठोस प्रगति हुन सकेको थिएन। कञ्चनपुर हार्डवेयर सङ्घ तथा श्रमिक युनियन बीच आज अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। विभिन्न सामानहरू ढुवानी गर्दा सवारी धनीले अनावश्यक श्रमिकहरूलाई तनाव दिने परिपाटीको अन्त्य गर्नका लागि पहल गर्न हार्डवेयर व्यवसाय सङ्घको अगुवाईमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको हो। श्रमिक युनियन तथा हार्डवेयर व्यवसाय सङ्घका पदाधिकारीहरूको सहभागिता रहेको कार्यक्रममा हार्डवेयर व्यवसाय सङ्घ तथा श्रमिक युनियन बीच सुमधुर सम्बन्ध स्थापित गर्ने र आगामी दिनमा श्रमिकहरूलाई आइपर्ने समस्या समाधानका लागि तदर्थ समिति समेत गठन गरिएको कञ्चनपुर हार्डवेयर व्यवसाय सङ्घका अध्यक्ष दानसिंह दवाडीले जानकारी दिनुभयो। सन्त निरङ्कारी मण्डल महेन्द्रनगर कञ्चनपुरले मानव एकता दिवस मनाएको छ। सन्त निरङ्कारी मण्डल महेन्द्रनगरको आयोजनामा मानव एकता दिवस कार्यक्रम विविध कार्यक्रमसहित सम्पन्न भएको हो। सन्त निरङ्कारी मण्डल नेपालका सहसचिव नरबहादुर विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर 3 का प्रदेश सभा सदस्य प्रकाश रावलको प्रमुख आतिथ्यता तथा मानबहादुर सुनारको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा सन्त निरङ्कारी मण्डल नेपालका केन्द्रीय सदस्य एवं ज्ञान प्रचारक देवराज रिमाल, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञान बहादुर सेठी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा रगत नालीमा होइन नाडीमा बगाउँ भन्ने सन्देश दिँदै 25 पॉइंट रक्तदान समेत गरिएको छ। कार्यक्रमको पूर्व सन्ध्यामा महाकाली अञ्चल अस्पताल सरसफाई समेत गरिएको थियो। अब के राष्ट्रिय खबर। नेकपा माओवादी केन्द्रका नेता नारायण काजी श्रेष्ठले प्रतिशतको आधारमा एमाले र माओवादी बीच पार्टी एकता नहुने बताउनु भएको छ। पार्टीको आन्तरिक कार्यक्रममा भाग लिन गोर्खा पुग्नुभएका नेता श्रेष्ठले आज पत्रकार सम्मेलनमा बोल्दै सम्मानजनक तवरले समानको नीति अनुरूप एकता हुने बताउनुभयो। प्रतिशतको आधारमा पार्टी एकता नहुने र प्रतिशतको विषय बाहिर चर्चाको विषय मात्रै भएको उहाँले स्पष्ट पार्नुभयो। एकीकृत भएपछि 60% जनताको प्रतिनिधित्व गर्ने पार्टी हुने भएकाले नेता कार्यकर्ताको व्यवस्थापनमा केही समस्या देखिए पनि जटिल भने नरहेको उहाँको भनाइरहेको छ। वैचारिक लाइन फरक रहेको दुई ठूला पार्टीको एकीकरण सहज नभए पनि इतिहासको आवश्यकता र जनताको चाहना मुताबिक पार्टी एकता गर्न लागेको उहाँले दावी गर्नुभयो। दुई अध्यक्ष बीचको छलफलपछि बस्ने पार्टी एकता संयोजन समितिको बैठकले पार्टी एकता घोषणाको मिति तय गर्ने श्रेष्ठले जानकारी दिनुभयो। कर्णाली प्रदेशले आज श्रम दिवस मनाएको छ। आज प्रदेशको राजधानी वीरेन्द्रनगरमा सरसफाई गरेर प्रदेशले दिवस मनाएको हो। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर साईसहित मन्त्री, कर्मचारी, स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मीहरू सरसफाईमा जुटेका थिए। कर्णाली प्रदेश सरकारले महिनाको 2 दिनलाई श्रम दिवसका रूपमा मनाउने निर्णय गरेको छ। श्रम गर्न लाज मान्ने प्रवृत्तिलाई अन्त्य गर्ने र श्रमलाई सम्मान गरी श्रम गर्ने बानीको विकास गर्ने उद्देश्यले कर्णाली प्रदेशको मन्त्री परिषदको बैठकले यसअघि नै प्रत्येक महिनाका 1 गते र 15 गतेका दिनलाई श्रम दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। मुख्यमन्त्री महेन्द्र बहादुर साईले अहिले श्रमको सम्मान र श्रम गर्ने बानीको विकासका लागि आफूहरूले श्रम दिवसको रूपमा मनाउन सुरु गरिएको बताउनु भएको छ। उहाँले अब सरसफाई मात्र नभएर ठेक्का लिएका काम बाहेक अन्य निर्माणका कामहरू पनि गर्ने जानकारी दिनुभयो। अब समाचारमा पालो भएको छ खेल खबरको। भारतमा जारी इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत आज चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्स बीच प्रतिस्पर्धा हुँदैछ। पुणेको महाराष्ट्र क्रिकेट स्टेडियममा हुने आजको एकमात्र खेल अहिले 8:30 बजेबाट सुरु हुँदैछ। सिजनको सुरुदेखि नै खराब प्रदर्शन गर्दै आएको गत वर्षको विजेता मुम्बईले अहिलेसम्म एकमात्र खेलमा जित हात पार्दै अङ्क तालिकाको पुछारमा छ भने 2 वर्षको बन्देजपछि मैदानमा उत्रेको चेन्नई अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ। समाचार बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षक पुनः एकपटक। प्रदेश नम्बर 7 ले आफ्ना नीति तथा कार्यक्रम सार्वजनिक। 7 नम्बर प्रदेशको राजधानी बनाउने विषयमा दलहरू बीच मोटामोटी सहमति। बझाङको सुरुमा गाउँपालिकाद्वारा गाउँपालिका क्षेत्रभित्र यार्स संकलन गर्न रोक। हाई टेन्सन लाइन मुनि बैतरीका 4 गाउँपालिकाका बस्ती जोखिममा। प्रतिशतको आधारमा पार्टी एकता नहुने माओवादी नेता श्रेष्ठको भनाई। कर्णाली प्रदेशको श्रम दिवस सरसफाईमा सरकार जुट्यो। र आइपिएल क्रिकेटमा आज चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्स बीच प्रतिस्पर्धा हुने। हस्त, यसका साथै यो समाचार बुलेटिन यही सकिन्छ। तपाईँको गाउँठाउँमा पनि कुनै घटना समाचार भए 0905205574 टिपाउन सक्नुहुनेछ। हामी तपाईँको समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गर्नेछौँ। प्राविधिक मित्र मोहन ओजाजीलाई धन्यवाद दिँदै समाचार प्रस्तुता ओम प्रकाश पाण्डे पनि बिदा हुन्छु। नमस्कार।